आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिमी युवा निराश किन बन्छु देशको सेना, उदास किन हुन्छौ तिमी युवा निराश किन बन्छु देशको सेना। महान शक्तिको राजालाई हेर, महान शक्तिको राजालाई हेर, तिमी विजय कृष्णको सिपाही हौ, तिमी विजय कृष्णको सिपाही हौ। उदास किन हुन्छौ तिमी युवा, सारा संसार अन्धकारमा मुक्ति न पाइसयो आत्मा मरिरहेछ, सारा संसार अन्धकारमा तड्पिरहेछ, मुक्ति न पाइसयो आत्मा मरिरहेछ। आत्माको पूरा करना कदम बढ़ाओ, कदम बढ़ाओ। उदास किन हुन्छौ तिमी युवा, कटनी गर्न खेतलाको कमी भइरहेछ, अन्न पाली जगतमा पाकिरहेछ, कटनी गर्न खेतलाको कमी भइरहेछ। विश्व खेतमा समझदै राष्ट्र सामु कृष्णलाई चिनाउ, कृष्णलाई चिनाउ। उदास किन हुन्छौ तिमी युवा, निराश किन बन्छौ कृष्णको सेना। उदास किन हुन्छौ तिमी युवा, निराश किन बन्छौ कृष्णको सेना। महान शक्तिको राजालाई हेर, महान शक्तिको राजालाई हेर, तिमी विजय कृष्णको सिपाही हौ, तिमी विजय कृष्णको सिपाही हौ। उदास किन हुन्छौ तिमी युवा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह साथै नमस्कार। अनि तपाईहरुकै आफ्नै यो कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत छ, जुन कार्यक्रम अन्तर्गत हामी पवित्र धर्म शास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन गर्दछौ। श्रोता मित्र, म तपाईहरुलाई यही नै विन्ती गर्न चाहन्छु, निरन्तर यस अध्ययन कार्यक्रममा भाग लिनुहोला र आत्मिक रूपमा आशिषित बन्नुहोला। श्रोता, तपाईहरूले पठाउनुभएका सुन्दर पत्रहरूको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँका प्रतिक्रियाहरूको लागि धन्यवाद अनि सुझावको लागि पनि धन्यवाद दिन चाहन्छु। आउने दिनहरूमा पनि यस्तै प्रकारले तपाईँहरूबाट आशामा बसिरहनेछु। हुन्छ त श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा उत्पत्ति भन्ने पुस्तक त्यसको 27 अध्यायबाट मनन गर्नेछौ, अध्ययन गर्नेछौ। यो अध्यायमा हामी देख्छौ कि रिबेका चाहन्छिन् कि इसाकले याकुबलाई आशिष दिएको र यो पाउनको लागि प्राप्त गर्नको लागि याकुब पनि कोशिश गर्छन्, तर यो आशिष इसाकले एसाउलाई दिन चाहेको थियो। मित्र, याकुब आफ्नो पिताको आशिष चाहन्थे। तिनले थाहा पाएका थिए कि परमेश्वरले उसको आमालाई प्रतिज्ञा गर्नुभएको थियो कि जेठोले कान्छोलाई सेवा गर्नेछ। यसरी आशिष तिनको पहिले नै थियो, तापनि तिनले परमेश्वरलाई विश्वास गरेन। रिबेका उसको आमाले पनि परमेश्वरलाई विश्वास गरेनन्। भन्नु नै पर्ने हो भने स्पष्ट छ कि इसाक उसको पिताले पनि परमेश्वरलाई विश्वास गरेन, नत्र तिनले कहिले पनि याकुबलाई छोडेर एसाउलाई आशिष दिन प्रयत्न गर्ने थिएन। तिनले आफ्नै भावना र इच्छाको र खाने इच्छा वा शारीरिक इच्छाको पछ्याए, जुन सत्य परमेश्वरको वचनको विपरीतमा छ। तापनि याकुबले ज्येष्ठ अधिकारको आशिष प्राप्त गर्ने प्रयोग गरेका तिनको विधि तरिका वा नीति उचित छ भनेर टेवा दिन सकिँदैन। तिनले धूर्त र चलाकपूर्ण र धोक्काको प्रयोग गरे यसको प्राप्त गर्नको लागि। तिनको आचरण अति नै नीच, घटिया, घृणित थियो। परमेश्वरले याकुबको धूर्तै र चलाकीको प्रयोग गर्न सक्नु हुन्न थियो। हामी पछिबाट देख्नेछौ कि परमेश्वर यस व्यक्तिसँग विशेष तरिकामा व्यवहार गर्नुहुन्छ। याकुबले आफ्नो पापको लागि उही तरिकामा मूल्य चुकाउनु पर्यो जुन तिनले गरेथे। उत्पत्ति 26 अध्याय एसाउको उल्लेख गरेर अन्त हुन्छ, जसले करिब 40 वर्षको उमेरमा दुई हित्ती स्त्रीहरूसँग विवाह गरेथे। यो इसाक र रिबेकाको निम्ति दुःख र शोकको कुरा भयो। अहिले तिनीहरूले यो कुराको थाहा पाए कि यदि याकुबले हित्ती र फलिस्तिन स्त्रीसँग विवाह नगराउनको निम्ति तिनलाई हारान कहाँ पठाउन आवश्यक छ, जहाँ इसाकले अब्राहमको परिवारबाट आफ्नो दुलही रिबेकालाई पाएका थिए। सर्वप्रथम हामी देख्छौ कि इसाकले एसाउलाई आशिष दिने प्रतिज्ञा गर्दछन्। उत्पत्ति 27 अध्याय 1-4 पदमा भनिएको छ, जब इसाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसाउलाई बोलाएर भने, ए मेरो छोरो। उनले तिनलाई जवाब दिए, हजुर। तिनले भने, हेर, म वृद्ध भए, मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिन। अब तेरा हतियारहरू अर्थात तेरो ठोक्रो र धनु लिएर मैदानमा जा र मेरो निम्ति शिकार मारेर स्वादिष्ट तरकारी बनाई म कहाँ ले र खाएर मेरो मृत्यु अघि म तलाई आशिष देऊ। हामीले अघिल्ला दिनमा देखिसकेका छौं कि ती इसाक पनि महान व्यक्ति थिए, विशिष्ट व्यक्ति थिए। अभिमेलेक र पलिस्तीहरू तिनीका सन्धि बनाउन आएथे किनभने तिनीहरू उनीसँग डराए। परमप्रभुले तिनीसँग हुनुभएको र उहाँले तिनलाई प्रशस्त आशिष दिनुभएको तिनीहरूले देखेथे। तिनी धैर्यवान र शान्तिप्रिय व्यक्ति थिए। तर उही समयमा तिनी श्रेष्ठ विशिष्ट र शक्तिशाली व्यक्ति पनि थिए। तर यहाँ चाहिँ उसको शरीरको कमजोरिताको हामी देख्छौ। तीन पूरा जीवन कालभरि तीनको निम्ति एसाउ मनपर्दो छोरा भएका थिए र याकुब चाहिँ आमा रिबेक्काको मनपर्दो छोरा भएका थिए। एसाउ सधैँ घरदेखि बाहिर बाहिर घुमिहिड्ने डुलुवा व्यक्ति थिए जो तिनको निम्ति जनावरहरू शिकार गरेर ल्याइदिन्थ्यो र यो बुढो व्यक्ति यसको खाएर आनन्द उठाउँथे। अहिले तिनी अति नै वृद्ध अवस्थामा आइसकेका छन् र तिनी आफ्नो प्रिय मनपर्दो छोरालाई आशिष दिन चाहन्छन्। एउटा कुरा तिनलाई राम्ररी थाहा छ कि परमेश्वरले भन्नुभएको थियो जेठोले कान्छोलाई सेवा गर्नेछ, तर तिनले यो कुरालाई वास्तै नगरी अगाडि नाग्छन् र तिनी एसाउलाई आशिष दिन चाहन्छन् र अहिले तिनी एसाउलाई भन्छन् शिकार गर्न गएर केही तरकारी ल्याऊ र यसको निम्ति म तलाई आशिष दिनेछु। यो कस्तो यो परिवारको प्रकाश हो यहाँ। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि यो उत्पत्तिको पुस्तकको अन्तिम मुख्य खण्डमा परिवारमा मनमुटाव वा झगडा भएको कुरा? अब्राहमको परिवारमा पनि हागारको कारण बिमेल झगडा भएको थियो। अहिले यो दुई जम्ल्या छोराहरूको सम्बन्धमा त्यहाँ झगडा र मनमुटाव छ। कारण इसाकको प्रिय पुत्र एसाउ थियो भने रिबेक्काको प्रिय पुत्र याकुब। अहिले हामी निम्न पदहरूमा देख्छौ कि रिबेक्का याकुबसँग मिलेर इसाकलाई छल्नेछन्। भनिएको छ पाँचदेखि आठ पदमा, इसाकले एसाउसँग यसरी कुरा गर्दा रिबेक्काले सुनिरहेकी थिइन्। जब एसाउ मैदानमा शिकार मारेर ल्याउन गए तब रिबेक्काले आफ्ना छोरा याकुबलाई भनिन्, हेर तेरा पिताले तेरो दाजु एसाउसँग यसो भनेर कुरा गरिरहेको मैले सुने। शिकार मारेर म कहाँ ले र मेरो निम्ति स्वादिष्ट तरकारी तयार गर र त्यो खाएर मेरो मृत्यु अघि परमप्रभुको सामने म तलाई आशिष दिनेछु। यसकारण ए छोरा, मैले तलाई भने बमोजिम मेरो कुरा मान। रिबेक्काले ती सबै कुरा सुनिन् जुन इसाकले एसाउलाई भनिरहेका थिए। याकुब तिनको मनपर्दो लाडे प्रिय पुत्र हुन् र अहिले तिनी याकुबको निम्ति यो छल वा धोका दिने योजनाको षड्यन्त्र रच्दछिन्। यो पूर्ण रूपमा धुर्ताई र चलाकपूर्णको ठग थियो अनि यसको कुनै पनि आधारमा त्यसै छोडिने छैन। परमेश्वरले यसलाई इतिहासको रूपमा रेकर्ड गर्नुभएको छ, तर उहाँ यसको पूर्ण रूपमा निन्दा गर्नुहुन्छ। यो कुरा हामी पछिबाट देख्नेछौ। अहिले यो कुराको याद राख्नुहोस् कि यहाँ के कुरा गरिन्दैछ अनि पछिबाट तपाईँ थाहा पाउनुहुनेछ कि याकुबले यो छलको रोपनीको फलको कटनी गर्नेछन्। अहिले रिबेका आमा याकुबले निरन्तर यो धोकाको योजनाको बताउँछिन्। नौदेखि एघार पदमा भनिएको छ, बथानमा गएर दुईवटा असल असल पाठा लिएर आइजा र तेरो बाबुलाई मनपर्ने स्वादिष्ट तरकारी म बनाइदिऊ अनि तैले त्यो तेरो बाबु कहाँ लैजा र तिनले यो खाएर आफ्नो मृत्यु अघि तलाई नै आशिष दिउन्। याकुबले आफ्नो आमा रिबेक्कालाई भने, तर हेर्नुहोस् मेरो दाजु एसाउ रौनै रौं भएका मानिस हुन्, म चाहिँ रौन भएको हुँ। एसाउ खाली घर बाहिर मात्र डोली हिँड्ने पाखे व्यक्ति थिएनन्, तर तिनको शरीरको आकृति बनावट पनि बेग्लै किसिमको थियो। तिनी रौनै रौं भएका व्यक्ति थिए अनि बाह्र पदमा भनिएको छ, सायद मेरो पिताले मलाई छाम्नुहुन्छ र उहाँको सामु म छली देखिनेछु र आशिष त होइन तर म माथि सराप आइपर्ला। यसकारणले गर्दा अहिले याकुब डराउँछन्। यद्यपि तिनको मनमा धोका र धुर्तैको स्वभाव भए तापनि, तर आमाले तिनलाई उत्साह दिन्छिन् र आइडिया दिन्छिन्, सम्पूर्ण छलको योजना बनाउँछिन्। तेह्रदेखि सत्र पदमा भनिएको छ, तिनकी आमाले तिनलाई भनिन्, हे मेरो छोरा, तलाई दिएको सराप म माथि नै परोस्, केवल मेरो कुरा मान र गएर ती म कहाँ ले। तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए र तिनले याकुबका बाबुलाई मनपर्ने स्वादिष्ट तरकारी तयार गरिन्। तब घरमा भएका आफ्ना जेठा छोरा एसाउका असल असल लुगाहरू झिकेर रिबेक्काले ल्याइन् र कान्छा छोरा याकुबलाई लगाइदिन्। बाख्राका पाठाका छालाहरू याकुबका हात र घाँटीमा रौं नभएका भागमा तिनले लगाइदिन् अनि आफूले तयार पारेको स्वादिष्ट तरकारी र रोटी आफ्ना छोरा याकुबका हातमा दिइन्। हेर्नुहोस् त, चलाकी यहाँ तिनले याकुबको शरीरमा मारेको पाठाको छाला र हात र घाँटी जुनमा रौं थिएनन् त्यस भागमा लगाइदिइन् ताकि इसाकले छाम्दा यो महसुस गर्न सकुन् कि तिनी एसाउ नै हुन्। अनि उही समयमा रिबेकाले घरभित्रबाट एसाउको कपडा ल्याएर याकुबलाई लगाइदिन् ताकि इसाकलाई जेठा छोराको जस्तै गन्ध आओस्। मलाई लाग्छ एसाउसँग काखी गनाउने शरीर थियो अनि काखी गनाउने व्यक्तिको लुगा पनि त्यस्तै गनाउँछ, त्यस्तै दुर्गन्ध आउँछ र सजिलै विशेष व्यक्ति विशेषतालाई चिन्न सकिन्छ जब तिनी नजिकमा आउँछन्। हेर्नुहोस् त कस्तो चलाक र धुर्तै योजना, अहिले षड्यन्त्र सफल हुन्छ। याकुबले आफ्नो पितालाई ठग्छ, अठार पदमा भनिएको छ, 27 अध्यायको 18 पदमा। याकुबले आफ्ना पिता कहाँ गएर भने, बुबा, इसाकले भने, हँ त को होस्? यस्तो लाग्छ कि याकुबको आवाज एसाउको आवाज जस्तो थिएन, याकुबको आवाज केही भिन्नता थियो। त्यसकारण हामी पढ्छौ 19-20 पदमा, याकुबले आफ्ना पितालाई भने, म तपाईँको जेठो छोरो एसाउ हुँ, तपाईँले अराउनु भए बमोजिम मैले गरेको छु, अब उठेर बस्नुहोस् र मैले ल्याएको शिकारको मासु खानुहोस् र मलाई आशिष दिनुहोस्। इसाकले आफ्ना छोरालाई भने, छोरो, कसरी तैले यति चाँडै त्यो भेटाउन सकिस्? यिनले जवाब दिए, परमप्रभु तपाईँका परमेश्वरले मलाई सफल गराउनु भयो। मित्र, मलाई विश्वास गर्नुहोस्, यस विशेष बिन्दुमा यो केटा बोक्रे, पाखण्डी, आत्मिक हुँ भनी दावा गर्ने व्यक्तिका नमूना हुन्। तपाईँ आज थुप्रै यस्ता पाखण्डी, बोक्रे विश्वासीहरूलाई मण्डलीमा पाउनुहुन्छ। तिनीहरू कुरा गर्छन् कि परमेश्वरले तिनीहरूलाई विशेष अगुवाई गर्नुभयो, विशेष कुराको लागि, विशेष कामको लागि। तिनीहरू अति नै आत्मिक भक्त भई कुरा गर्छन्। तिनीहरू यस्तो अभिनय गर्छन् कि तिनीहरू वास्तवमा सच्चा परमेश्वरका जन हुन् र परमेश्वरबाट नै दर्शन र बोझ पाएका हुन्। तर वास्तविकता चाहिँ अर्को केही हुन्छ। अहिले यहाँ याकुब आत्मिक भक्त भई टोपल्छन्। भनिएको छ 20 पदमा, इसाकले आफ्ना छोरालाई भने, छोरो, कसरी तैले यति चाँडै त्यो भेटाउन सकिस्? तिनले जवाब दिए, परमप्रभु तपाईँका परमेश्वरले मलाई सफल गराउनु भयो। त्यसपछि भनिएको छ 21-27 पदमा, तब इसाकले याकुबलाई भने, छोरो, नजिक आइज, त मेरो छोरो एसाउ होस् कि होइनस् म यसो हेरौं। याकुब आफ्ना पिताको नजिकै गए र इसाकले तिनलाई छामेर भने, स्वर त याकुबको हो तर हातहरू त एसाउकै हुन्, तिनका हातहरू तिनका दाजु एसाउकै हात जस्ता रौनै रौं भएका हुनाले इसाकले तिनलाई चिनेनन्। तब इसाकले याकुबलाई आशिष दिए। इसाकले तिनलाई सोधे, के त साँच्चै मेरो छोरो एसाउ नै होस् त? याकुबले जवाब दिए, म एसाउ नै हुँ। तब इसाकले भने, तैले शिकार गरेको मासु यहाँले र म खाऊ र तलाई आशिष दिउ। तब याकुबले त्यो आफ्ना पिता कहाँ ल्याए र उनले खाए, अनि तिनले दाखमध्ये पनि लगिदिए र उनले पिए। तब तिनका पिता इसाकले तिनलाई भने, मेरो नजिक आएर मलाई मही खा मेरो छोरो। याकुब नजिक गएर आफ्ना पितालाई मही खाए, अनि इसाकले तिनका लुगाको गन्ध सुँगेर यसो भनी आशिष दिए, हे मेरो छोरा, हेर, मेरो छोराको बासना परमप्रभुले आशिष दिनुभएको खेतको बासना जस्तै छ। तपाईँ भन्न सक्नुहुन्छ कि इसाकले केही गडबड छ भन्ने कुरा शंका त गरे, तर रिबेकाले इसाकलाई राम्ररी जान्दथिन्। तिनले आफ्नो योजनालाई सफल गर्न सम्पूर्ण काम गरे र सफल पनि भए। अनि 28-29 पदमा हामी पढ्छौ, परमेश्वरले तलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमध्य र अन्न दिउन्, जाति जातिले तेरो सेवा गरून् र मानिसहरूले तलाई दण्डवत गरून्, तेरा दाजुभाइमाथि तेरो प्रभुत्व होस् र तेरी आमाको छोराले तलाई दण्डवत गरून्, तलाई श्राप्नेहरू सबै श्रापित हुन् र तलाई आशिष दिनेहरू सबै आशिषित हुन्। इसाकले त्यही आशिष दिइरहेका छन् जुन तिनले प्राप्त गरेका थिए, तिनी यसलाई दिइरहेका छन्। चाकलाग्दो कुरा यो छ कि यो पहिले नै याकुबको थियो। परमेश्वरले यो याकुबकै हो भनी पहिले भनिसक्नु भएको थियो। परमेश्वर पहिले नै याकुबलाई आशिष दिनु भइसकेको थियो। परमेश्वर यो धोका वा ठगीको कति पनि ग्रहण गरिरहनु भएको छैन। उहाँ कसै गरी पनि यो याकुबलाई दिन सक्नुहुन्थ्यो किनकि यो उहाँको पूर्व योजनाको कुरा थियो। तर यो केटा याकुब अधैर्य व्यक्ति थिए। तिनले यसलाई प्राप्त गर्न आफ्नै समझ, आफ्नै बुद्धि, ज्ञान र चलाकीको प्रयोग गरे, जुन पूर्ण रूपमा गल्ती कुरा थियो। र परमेश्वर निश्चय नै यसको निम्ति तिनीसँग विशेष रूपमा व्यवहार गर्नुहुनेछ। कुरा जेसुकै होस्, तिनको षड्यन्त्र अहिले सफल भएको नजर आउँछ। तर यो षड्यन्त्र प्रकट हुँदछ जब एसाउ शिकार गरेर घरमा फर्किआउँछन्। अनि 30-33 पदमा हामी पढ्छौं, इसाकले आशिष दिइसकेपछि याकूब आफ्ना पिता कहाँबाट निस्कने बित्तिकै तिनका दाजु एसौ शिकारबाट आइपुगे। उनले पनि स्वादिष्ट तरकारी तयार गरेर आफ्ना पिता कहाँ ल्याए र उनले आफ्नो पितालाई भने, बुबा उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस् र मलाई आशिष दिनुहोस्। उनका पिता इसाकले उनलाई सोधे, त चाहिँ को होस्? उनले उत्तर दिए, म तपाईँको जेठो छोरो एसाउ हुँ। इसाक भयानक रूपमा कामे र भने, उसो भए त्यो को थियो जसले शिकार गरेर यहाँ म कहाँ ल्यायो र त आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष दिइसके? हो, त्यो चाहिँ आशीर्वादी हुनेछ। अहिले इसाकले यो कुरा थाहा पाउँछन् कि कसरी षड्यन्त्रद्वारा तिनी ठगिए। राम्ररी सुन्नुहोस्, 34-40 पदमा भनिएको छ, जब एसाउले आफ्ना पिता इसाकका यी कुरा सुने तब उनी अत्यन्तै विभल र चर्को स्वरले रोए र आफ्ना पितालाई भने, बुबा मलाई पनि आशिष दिनुहोस्। तर इसाकले भने, हेरो भाइ छल गरेर आयो र तैले पाउने आशिष लगिहाल्यो। एसाउले भन्यो, त्यसको नाउँ याकूब राखिएको ठिकै होइन, किनभने त्यसले मलाई दुईपल्ट ठगिसक्यो, त्यसले मेरो ज्येष्ठ अधिकार हरियो र अहिले मैले पाउने आशिष पनि लग्यो। उनले फेरि भने, के तपाईँले मेरो निम्ति एउटै आशिष पनि जगेरा राख्नु भएको छैन? इसाकले एसाउले जवाब दिए, हेर मैले त्यसलाई तेरो मालिक तुल्याइसके र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याए, अन्न र दाकमध्यले मैले त्यसलाई तृप्त पारेको छु, अब तेरा निम्ति म के गर्न सक्छु र छोरो? एसाउले आफ्ना पितालाई भने, तपाईसित एउटै मात्र आशिष छ र मेरो बुबा मलाई पनि आशिष दिनुहोस् न। अनि एसाउ डाको छोडेर रुन थाले। तब उनका पिता इसाकले भने, हेर तेरो बसोबास पृथ्वीको प्रशस्त पनाबाट बाहिरै हुनेछ र आकाशको सिदबाट बाहिर, तैले आफ्नो तरवारको बलले जीविका चलाउनेछस् र तैले तेरो भाइको सेवा गर्नेछस्, तर त व्याकुल भएपछि तैले त्यसको जुवा तेरो कानबाट हलाएर फ्याँक्नेछस्। अहिले रिबेकाले याकूबलाई छिटो छिटो गरेर मामा लाबन कहाँ पठाउँछन्, त्यहाँबाट भगाउँछन्। 41 पदमा हामी पढ्छौ, आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिषले गर्दा एसाउले तिनीसँग दुश्मनी गर्न लागे। एसाउ सोचिरहेका छन् कि मेरो पिता वृद्ध छन् र धेरै लामो समय बाँच्ने छैनन्, जब मेरो पिता मर्नुहुन्छ म याकूबलाई मार्नेछु र म त्यसबाट मुक्त हुनेछु। यो नै तिनको हृदयको विचार हो र तिनले निश्चय नै यसको बारेमा अरूलाई पनि बताए। अनि 42-43 हामी पढ्छौं, तर तिनका जेठो छोरा एसाउको यो कुरा रिबेका कहाँ पुग्यो, यसकारण रिबेकाले आफ्ना कान्छो छोरा याकूबलाई बोलाएर भनिन्, हेर तेरो दाजु एसाउले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ, यसकारण ए छोरा मैले भनेको कुरा मान, त हारानमा मेरो दाजु लाबन कहाँ भागेर जा। यहाँ फेरि हामी देख्छौ कि हरेक कुरा रिबेका आफैले आफ्नै हातमा लिन्छिन्। तिनी याकूबलाई भन्छिन्, तैले घर छोड्नु पर्नेछ, अनि तिनले पनि षड्यन्त्र गर्नमा सहायता दिएको पापको परिणाम के पाइन् भने, फेरि तिनले यो छोरालाई कहिले देख्न पाएन। तिनले भनिन् कि त्यहाँ केही समयको लागि जाओ, तर त्यो लामो समय थियो र तिनी मरेपछि मात्र याकूब घरमा फर्केर आए। हामीले यो कुराको याद गर्नै पर्छ कि याकूब तिनको प्यारो मनपर्दो छोरा थिए। तिनी अहिले आफ्ना छोरा याकूबलाई दाजु लाबन कहाँ पठाउन चाहन्छिन् अनि यहाँ नै तिनले जीवनमा रोपेको पापको कटनी गर्नेछ। मामा लाबनले तिनलाई अनुशासनको स्कूलमा हाल्नेछन् र केही कुरा सिकाउनेछन्। याकूबले सोचे कि तिनी वास्तवमा चलाक चतुर व्यक्ति थिए, तर मामा लाबन तिनी भन्दा दुई गुणा धेरै चलाक र चतुर छन्। बिचरा याकूबले थाहा पाउनेछन् कि तिनी त परिपक्व रहेनछन्। यो सबै समाधान हुनुभन्दा पहिले असहाय अवस्थामा निराशामा परमेश्वर कहाँ तिनले चित्कारको आवाज छोड्छन्। जे होस्, यहाँ हामी पढ्दछौ 45, 44 र 45 पदमा, यसकारण ए छोरा मैले भनेको कुरा मान, त हारानमा मेरो दाजु लाभन कहाँ भागेर जा र तेरो दाजुको रिस नमरुन्जेल केही दिन त्यहाँ उनीसँग बस। तैले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तसँग गरेको रिस मरेपछि म तलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैजनाको वियोग मैले किन सहन्ने? यो कुराको ध्यान दिनुहोस् कि रेबेका भन्छिन् तिनी याकूबलाई केही दिनसम्मको लागि मामा घर लाबानकोमा पठाउँछिन्। केही दिन 20 वर्षसम्म लम्बियो अनि त्यस विरामको समयमा तिनी पनि मरिन्। तिनले आफ्नो छोरालाई कहिले पनि त्यसपछि देखिनन्। हामी ती वर्षहरूको अवधिमा रेबेकाको जीवनको चित्रण गर्न सक्छौ। ती सबै घटनापछि मलाई लाग्छ ती दिनहरूमा सम्भवत एसाउले आफ्नो आमाको बारेमा त्यति धेरै वास्ता गरे जस्तो मलाई लाग्दैन। भनिएको छ। 46 पदमा तब रिबेकाले इसाकलाई भनिन्, यहाँका हिती स्त्रीहरूले गर्दा मेरो जीवन नै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ। यो कुराको याद गरौं कि एसौले उत्पत्ति 26:34 पद अनुसार यी अन्य जाति ईश्वरहीन स्त्रीसँग विवाह गरेका थिए। पहिले नै यो कुराले घरमा परिवारमा दुःख र शोक ल्याएको थियो। अरू त के, रिबेका पनि यो कुरामा धेरै दुखित भएकी थिइन् र अहिले तिनी इसाकलाई भन्छन् कि यदि याकूब पनि यहाँ नै रहे भने तिनले पनि सम्भवत उही काम गर्नेछ। तिनले यो तथ्यलाई एसाउको हातबाट याकूबलाई बचाउनको निम्ति घरबाट भगाउन उक्तम क्षमा याचना वा बहानाको प्रयोग गर्न सकिन्। रिबेकाले याकूबलाई आफ्नो दाजु लाबानको घरमा पठाउन इसाकलाई मंजूर गराए। यो कुराको याद राखौं कि कसरी अब्राहमको नोकर रिबेकालाई लिन त्यहाँ गएका थिए। यसैले अहिले मुख्य विषय चाहिँ यो हो कि याकूबको निम्ति पनि पत्नी पाउन त्यहाँ पठाउन आवश्यक छ। साथै त्यहाँ पठाउनको अर्को कारण चाहिँ एसाउको हातबाट जोखिमबाट जोगिन पनि हो। मलाई लाग्छ यदि तिनी घरमा रहेका भए एसाउले तिनलाई निश्चय नै मार्ने थिए र मार्ने प्रयत्न गर्दै थिए। तर कुरा जेसुकै होस्, रिबेका पहिले नै मरी र याकूबले आफ्नो आमा त्यसपछि कहिले देखेनन्। अर्को दिनमा हामी लगातार याकूबको बारेमा देख्नेछौ। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470 3567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।